جمعہ 30 ستمبر، سیربین کے ساتھ عمر آفریدی کا سلام۔ پاکستانی فوج کے سربراہ جنرل راحیل شریف نے خبردار کیا کہ دشمن کی کسی بھی مہم جوئی کا منہ توڑ جواب دیا جائے گا۔ ادھر ایک بھارتی تجزیہ کار نے پاکستان کی طرف سے جوابی کارروائی کا خدشہ ظاہر کرتے کہا،
اس سے فل فلیج جنگ نہیں چھڑے گی، اس سے اگر کوئی ایکشن ہوگا پاکستان کی طرف سے لمیٹڈ ہی ہوگا، لائن آف کنٹرول کے اکراس ہی ہوگا۔
تفصیل خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، شمائلہ جعفری سے خبریں سنیے۔ وزیراعظم نواز شریف نے کہا ہے کہ امن کے لیے پاکستان کے عزم کو اس کی کمزوری نہ سمجھا جائے۔ تفصیل کے ساتھ ثنا گلزار۔
وفاقی کابینہ کے اجلاس سے خطاب کرتے ہوئے وزیراعظم نواز شریف کا کہنا تھا کہ انڈیا کی جانب سے کسی جارحیت یا لائن آف کنٹرول کی خلاف ورزی کی صورت میں پاکستان اپنے عوام اور علاقائی سالمیت کے تحفظ کے لیے ہر ممکن اقدامات کرے گا۔ کابینہ کا یہ اجلاس لائن آف کنٹرول پر انڈیا کی طرف سے فائرنگ اور سرجیکل سٹرائکس کے دعووں کے نتیجے میں پیدا ہونے والی صورتحال کے تناظر میں بلایا گیا تھا۔ اجلاس کی صدارت کرتے ہوئے نواز شریف کا کہنا تھا کہ اگر کسی بھی جارحیت کا سامنا کرنا پڑا تو پاکستان کے دفاع کے لیے تیار ہیں اور پوری قوم فوج کے شانہ بشانہ کھڑی ہے۔
انڈیا کے وزیر داخلہ راج ناتھ سنگھ نے پاکستان میں ایک انڈین فوجی کی گرفتاری کی تصدیق کرتے ہوئے کہا ہے کہ اس کی رہائی کے لیے بھرپور کوششیں کی جائیں گی۔ آصف فاروقی۔
پاکستانی فوج کی جانب سے تاحال اس بارے میں کوئی بیان سامنے نہیں آیا، تاہم اقوام متحدہ میں پاکستان کی سفیر ملیحہ لودھی نے الجزیرہ ٹیلی ویژن سے بات کرتے ہوئے تصدیق کی کہ ایک انڈین فوجی پاکستان کی تحویل میں ہے۔ انڈیا کی وزارت دفاع کے بیان کے مطابق 37 راشٹریہ رائفل کا ایک جوان اپنی بندوق کے ساتھ غلطی سے لائن آف کنٹرول کی دوسری جانب چلا گیا تھا، جس کے بارے میں پاکستانی فوج کے ڈائریکٹر جنرل ملٹری آپریشنز کو ہاٹ لائن پر آگاہ کر دیا گیا ہے۔ بیان میں میڈیا کے بعض حلقوں میں آنے والی ان اطلاعات کی بھی تردید کی گئی ہے کہ لائن آف کنٹرول پر پاکستانی فوج کی جوابی کارروائی میں اس کے 8 فوجی مارے گئے ہیں۔
انڈیا کی جانب سے پاکستان کے زیر انتظام کشمیر میں سرجیکل سٹرائک کے دعوے نے انڈیا کے زیر انتظام کشمیر کی سرحدی آبادیوں میں خوف و ہراس پیدا کر دیا ہے۔ سری نگر سے ریاض مسرور۔
نقل مکانی کا عمل جموں کے سرحدی خطوں میں جاری ہے۔ جموں کے ڈسٹرکٹ میجسٹریٹ سمرندیپ سنگھ نے اخنور، جھوڑیاں، بشنا، آر ایس پور اور دیگر سرحدی پٹیوں میں قائم سکولوں میں تعطیل کا اعلان کیا ہے۔ پاکستان کے ساتھ بھارت کی ورکنگ باؤنڈری کے قریب رہنے والے تقریباً 20,000 باشندوں نے نقل مکانی کر کے محفوظ مقامات پر پناہ لے لی ہے۔ حکومت کا کہنا ہے کہ ہنگامی حالات میں سکولوں اور دوسری سرکاری عمارتوں کو عارضی پناہ گاہوں کے طور پر استعمال کیا جائے گا۔ وادی میں بھی اوڑی، کرنا، کیرن اور گرہے سیکٹروں میں فوج کی نقل و حمل سے خوف و ہراس پایا جاتا ہے۔ آج حکام نے علیحدگی پسندوں کی کال پر لال چوک کی طرف آزادی مارچ کو کرفیو نافذ کر کے ناکام بنا دیا۔ وادی میں احتجاجی تحریک کو دبانے کے لیے گرفتاریوں کا سلسلہ بھی جاری ہے۔
پاکستان میں ورکنگ باؤنڈری پر شیلنگ کے خطرے کے باعث 25 دیہات کے مکینوں نے عارضی نقل مکانی اختیار کر لی ہے۔ بی بی سی کے نامہ نگار شہزاد ملک نے ناروال ورکنگ باؤنڈری سے یہ تفصیلات بتائیں۔
یہ وہ دیہات ہیں جو ورکنگ باؤنڈری کے بالکل ساتھ تھے۔ کام کا یہ کہنا ہے کہ ان میں سے 12 دیہات ایسے ہیں جن کے لوگ صبح کے وقت واپس اپنے گھروں میں آ جاتے ہیں، اور جو ہی شام ہوتی ہے یا سورج ڈھلتا ہے تو یہ لوگ محفوظ مقامات پر چلے جاتے ہیں۔ یہاں پر سیکیورٹی کی صورتحال تو اس میں اتنی کشیدہ نظر نہیں آ رہی، لوگوں کا یہاں پر آمد و رفت بھی اسی طرح ہے، لیکن لوگوں کی تعداد اس مقابلے جو دو روز پہلے تھی اس کے مقابلے میں بہت کم ہے۔
امریکہ نے پاکستان اور انڈیا کو کشیدگی کم کرنے اور بات چیت کے عمل کو جاری رکھنے پر زور دیا ہے۔ تفصیل کے ساتھ ذیشان حیدر۔
امریکی وزارت خارجہ کے ترجمان جان کربی نے معمول کی پریس بریفنگ کے دوران پاکستان اور انڈیا کے حوالے سے پوچھے گئے سوالات کے جواب میں کہا کہ امریکہ کو معلوم ہے کہ پاکستان اور انڈیا کی افواج رابطے میں رہی ہیں، اور واشنگٹن کے مطابق حالیہ کشیدگی میں کمی کے لیے ان رابطوں کا جاری رہنا بہت ضروری ہے۔ انڈیا نے لائن آف کنٹرول پر پاکستان کے زیر انتظام علاقے میں مبینہ شدت پسندوں کے خلاف سرجیکل سٹرائکس کرنے کا دعویٰ کیا تھا، جسے پاکستان نے مسترد کرتے ہوئے کہا تھا کہ سرحد پار فائرنگ کو سرجیکل سٹرائک کا رنگ دینا حقیقت کو مسخ کرنے کے برابر ہے۔ انڈین وزارت دفاع نے کہا تھا کہ بدھ کی شب کی جانے والی اس کارروائی میں متعدد شدت پسند مارے گئے ہیں۔
پاکستان نے 9 اور 10 نومبر کو اسلام آباد میں ہونے والے 19ویں سارک سربراہ اجلاس کے ملتوی ہونے کا اعلان کیا ہے۔ دفتر خارجہ کی جانب سے جاری بیان میں کہا گیا ہے کہ اجلاس کی نئی تاریخوں کا اعلان جلد کر دیا جائے گا۔ پاکستانی حکام نے شمالی وزیرستان کے ان متاثرین کو تورخم کے راستے پاکستان داخل ہونے سے روک دیا ہے جنہوں نے آپریشن ضرب عصب کے نتیجے میں افغانستان کی جانب نقل مکانی کی تھی۔ عزیز اللہ خان۔
خیبر ایجنسی میں تورخم کے مقام پر شمالی وزیرستان کے کوئی 108 خاندان پاکستان واپس داخل ہونا چاہتے تھے لیکن انہیں اجازت نہیں دی گئی، جس کے بعد وہ واپس افغانستان میں قائم پاکستانی متاثرین کے کیمپ میں چلے گئے ہیں۔ خود سے ایک پاکستانی متاثرہ شخص سلیم خان نے بی بی سی کو بتایا کہ پاکستانی حکومت کے ساتھ ان کے متعدد جرگے ہوئے ہیں لیکن اب تک حکومت انہیں کوئی واضح لائے عمل نہیں بتا سکی۔ ایسی اطلاعات ہیں کہ حکومت نے پہلے ان متاثرین کو وطن واپس لانے کے لیے اعلانات کیے تھے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتہ داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
جتنا کہ وہ پہلے تھا۔ شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
باخبر رہنے کے لیے سیربین سنا کیجیے۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں۔ پروگرام کا بڑا موضوع آج بھی پاکستان اور بھارت کے مابین مسئلہ کشمیر کے سلسلے میں جاری کشیدگی ہے۔ پاکستانی فوج کے سربراہ جنرل راحیل شریف نے کہا ہے کہ دشمن کی کسی بھی مہم جوئی کا پاکستان دندان شکن جواب دے گا۔ اس سے قبل وزیر اعظم نواز شریف نے کہا کہ امن کے لیے پاکستان کے عزم کو اس کی کمزوری نہ سمجھا جائے اور انڈیا کے جارحانہ عزائم علاقائی امن و سلامتی کے لیے خطرہ ہیں۔ تفصیل کے ساتھ اسلام آباد سے نامہ نگار ارم عباسی۔
پاکستانی فوج کے سربراہ جنرل راحیل شریف نے کہا کہ پاکستان بھارت کی کسی بھی جارحیت کا بھرپور جواب دے گا۔ آج لاہور میں گیرزن کے قریب حملے کی صورت میں جوابی کارروائی کی تربیت فراہم کرنے کے نئے مرکز میں فوجی جوانوں سے خطاب کرتے ہوئے انہوں نے کہا کہ لائن آف کنٹرول اور ورکنگ باؤنڈری پر انتہائی سخت نگرانی کی جا رہی ہے۔ ان کا یہ بھی کہنا تھا کہ پاکستان کسی بھی شرنگیز پروپیگنڈا سے دباؤ میں نہیں آئے گا۔ فوج کے سربراہ نے فوج کی پیشہ ورانہ تیاریوں پر اطمینان کا اظہار کیا۔ اس سے پہلے وفاقی کابینہ کے اجلاس سے خطاب کرتے ہوئے وزیر اعظم پاکستان نواز شریف کا کہنا تھا کہ انڈیا کی جانب سے کسی جارحیت یا لائن آف کنٹرول کی خلاف ورزی کی صورت میں پاکستان اپنے عوام اور علاقائی سالمیت کے تحفظ کے لیے ہر ممکن اقدامات کرے گا۔ کابینہ کا یہ اجلاس لائن آف کنٹرول پر انڈیا کی طرف سے فائرنگ اور سرجیکل اسٹرائکس کے دعووں کے نتیجے میں پیدا ہونے والی صورتحال کے تنازعے میں بلایا گیا تھا۔ وزیر اعظم نے کابینہ کے علاوہ منگل کو قومی سلامتی کمیٹی اور بدھ کو پارلیمان کا مشترکہ اجلاس بھی طلب کیا ہے۔ کابینہ کے اجلاس کے بارے میں وزیر اعظم ہاؤس سے جاری ہونے والے بیان کے مطابق وزیر اعظم نواز شریف کا کہنا تھا کہ پاکستان اپنی توانائیاں عوام کی فلاح اور ملک کی ترقی پر مرکوز رکھنا چاہتا ہے، تاہم ان اہداف کے حصول کے لیے امن لازمی ہے۔ انہوں نے کہا تاہم اگر کسی بھی جارحیت کا سامنا کرنا پڑے تو وہ ملک کے دفاع کے لیے تیار ہے اور پوری قوم فوج کے شانہ بشانہ کھڑی ہے۔ انہوں نے انڈیا کے زیر انتظام کشمیر میں انڈین فوج کے عام شہریوں پر تشدد کی مذمت کرتے ہوئے کہا کہ کشمیر برصغیر کی تقسیم کا نامکمل ایجنڈا ہے جسے نظر انداز نہیں کیا جا سکتا۔ کابینہ نے متفقہ طور پر انڈیا کی جانب سے لائن آف کنٹرول کے پار سرجیکل اسٹرائکس کے دعووں کو مسترد کرتے ہوئے کہا کہ سرحد پار سے بلا اشتعال فائرنگ سیز فائر معاہدے اور عالمی قوانین کی کھلی خلاف ورزی ہے۔ وفاقی کابینہ نے انڈین قیادت کی جانب سے بغیر کسی ثبوت کے پاکستان پر اڑی کے حملے کا الزام عائد کرنے کی مذمت کرتے ہوئے اسے مسترد کر دیا ہے۔
اسلام آباد سے یہ تھی نامہ نگار ارم عباسی۔ ادھر بھارت کے وزیر داخلہ راجناتھ سنگھ نے کہا ہے کہ حکومت پاکستانی فوج کی حراست میں موجود بھارتی فوجی کو رہا کروانے کی ہر ممکن کوشش کرے گی۔ عسکری حکام کے مطابق یہ فوجی غلطی سے کنٹرول لائن کے اس پار چلا گیا تھا۔ دلی سے نامہ نگار شکیل اختر کی رپورٹ۔
وزیر داخلہ راجناتھ سنگھ نے بھارتی فوجی کی رہائی کے سلسلے میں قومی سلامتی کے مشیر اجیت کمار ڈوال اور انڈو ٹیبیٹن بارڈر پولیس کے اعلی اہلکاروں سے صلاح مشورہ کیا ہے۔ انہوں نے کہا کہ وہ اس سلسلے میں اسلام آباد سے بھی بات کریں گے۔ بھارتی فوج کی اطلاع کے مطابق راشٹریہ رائفل سے تعلق رکھنے والے چندو بابو لال چوہان کو پاکستانی فوجیوں نے اس وقت گرفتار کر لیا جب وہ بقول بھارتی فوج نادانستہ طور پر کنٹرول لائن کے اس پار چلے گئے۔ اسلام آباد سے موصول ہونے والی خبروں کے مطابق چندو بابو لال کو پاکستانی فوجیوں نے جمعرات کو گرفتار کیا۔ جمعرات کو ہی الگ صبح بھارتی فوج نے کنٹرول لائن کے پار کئی ٹھکانوں پر مبینہ طور پر سرجیکل آپریشن کیا تھا۔ اب یہ وعدے نہیں ہے کہ چندو اس کارروائی کا حصہ تھے یا نہیں، لیکن بھارتی فوج کے ایک اہلکار نے وضاحت کی ہے کہ ان کا اس کارروائی سے کوئی تعلق نہیں تھا۔ بھارتی فوج نے پاکستانی میڈیا کی ان خبروں کو بھی غلط اور بے بنیاد قرار دیا ہے کہ پاکستانی فوج کی جوابی کارروائی میں 8 بھارتی فوجی مارے گئے ہیں۔ اس دوران دلی کے ایک فوجی ہسپتال میں زیر علاج ایک اور فوجی کی موت ہونے سے 18 ستمبر کو اڑی پر ہونے والے مشتبہ دہشت گردوں کے حملے میں ہلاک ہونے والے فوجیوں کی تعداد 19 ہو گئی ہے۔ سرحد پر کشیدگی کے پیش نظر پنجاب اور جموں کشمیر کے کئی سرحدی گاؤں کے باشندے احتیاط کے طور پر محفوظ علاقوں میں منتقل ہو رہے ہیں۔ پنجاب سے کشمیر اور گجرات تک سرحدی علاقوں میں ہائی الرٹ جاری کیا گیا ہے۔ ادھر ممبئی میں پاکستانی اداکاروں کے سوال پر تنازع پیدا ہو گیا ہے۔ معروف اداکار سلمان خان نے پاکستانی اداکاروں کے کام کرنے کا دفاع کیا ہے۔ سلمان نے کہا ہے کہ پاکستانی اداکار کلاکار ہیں، دہشت گرد نہیں، اور پھر وہ بھارت کی حکومت سے اجازت لے کر یہاں کام کرتے ہیں۔ ان پر پابندی لگانے یا نہ لگانے کا فیصلہ حکومت کو کرنا چاہیے۔ معروف اداکار شیام بینیگل نے بھی پاکستانی اداکاروں کی حمایت کی ہے، لیکن ہدایت کار اشوک پنڈت اور کئی دیگر فلم اسٹارز نے پاکستانی ایکٹرز کی مخالفت کی ہے۔ ان کا کہنا ہے کہ ان ایکٹرز کو اڑی میں بھارتی فوج پر ہونے والے دہشت گردانہ حملے کی مذمت کرنی چاہیے۔ اڑی کے حملے کے بعد پاکستان کے کئی حلقوں سے پاکستانی فلم اسٹارز پر پابندی لگانے کا مطالبہ ہو رہا ہے۔ ممبئی میں فلم سازوں کی ایک ایسوسی ایشن نے ایک قرارداد منظور کی ہے جس میں پاکستانی اداکاروں پر روک لگانے کی بات کہی گئی ہے۔ اس سے قبل مہاراشٹر کی ایک سازگیر جماعت ایم این ایس نے پاکستانی اداکاروں کو 48 گھنٹے کے اندر ملک سے چلے جانے کی دھمکی دی تھی۔ اس تنظیم نے متنبہ کیا ہے کہ وہ پاکستانی اداکاروں کے ساتھ بننے والی فلم کو ریلیز نہیں ہونے دے گی۔ بھارت کی حکومت نے ابھی تک اس سلسلے میں اداکاروں کا ساتھ دیا ہے۔ شکیل اختر، بی بی سی، دلی۔
پاک بھارت کشیدگی کے پس منظر میں جموں میں بھارتی حکام نے سرحدی پٹی پر واقع اسکولوں میں چھٹی کا اعلان کر دیا ہے، اور اس دوران کئی سیکٹروں سے ہزاروں لوگ نقل مکانی کر چکے ہیں۔ ادھر وادی میں آج بھی کرفیو نافذ رہا اور مساجد کی ناکہ بندی کی گئی۔ سری نگر سے ریاض مسرور کی رپورٹ۔
کشمیر کے جنوب میں جموں خطے کے بعض سرحدی ضلعوں میں انتظامیہ نے تعلیمی اداروں میں چھٹی کا اعلان کر دیا ہے اور سکولوں کی عمارتوں کو عارضی پناہ گاہوں کے طور استعمال کیا جا رہا ہے۔ حکام کا کہنا ہے کہ پاکستان کے ساتھ سرحدی پٹی کے کھور، جھوڑیاں، مڑ، رنبیر سنگھ پورا، ستواری، اکھنور، بشنا اور میران صاحب علاقوں میں تمام سکول بند کر دیے گئے ہیں۔ سرکاری ذرائع نے بی بی سی کو بتایا کہ تقریباً 25,000 سے زیادہ افراد ان علاقوں سے نقل مکانی کر چکے ہیں۔ ان میں سے بیشتر تو اپنے رشتہ داروں کے یہاں منتقل ہو گئے ہیں، اور باقی لوگوں کے لیے سکولوں اور دوسری سرکاری عمارتوں میں عارضی پناہ گاہیں قائم کی گئی ہیں، جہاں سرکاری ادارے اور سماجی رضاکار ان کے کھانے پینے کا انتظام کر رہے ہیں۔ ادھر کشمیر کے شمالی اضلاع میں لائن آف کنٹرول کے قریبی علاقوں میں لوگوں نے نقل مکانی تو نہیں کی ہے، لیکن آبادیوں پر جنگ کے امکانات کا خوف طاری ہے۔
اب اس وقت گولہ باری سے ہمارے جو جتنا بھی نقصان ہو جائے گا سب سے زیادہ پہلے پارٹر پہ ہو جائے گا، اور یہ لوگ اس وقت مرجائے ہوئے ہیں، سہمے ہوئے ہیں، ہم جائیں کہاں؟
سنا ہے میں نے کہ گولہ باری شروع ہونے والی ہے، میں رات کو کہاں سوتی ہوں؟ میں کب سنتی رہتی ہوں، جہاں ٹھک ہوگا میں بھاگوں گی، اسی لیے ڈر ہے۔ دو بچے ہیں مجھے،
ہم سیف نہیں ہیں، اور ہمارے اسکول میں 2-3 بینکر ہیں، لیکن پورے بچے نہیں آ جائیں گے۔ چھٹی دے دی اسکول سے اور بولا کہ بنکر ٹھیک ہوا تو آنا اسکول، ورنہ نہیں آنا۔
آج فوج نے دعویٰ کیا کہ پاکستانی افواج نے جموں کے اخنور سیکٹر میں بھارتی اہداف پر فائرنگ کی، جس سے ملحقہ آبادیوں میں خوف ہراس پھیل گیا۔ شمالی کشمیر کے اوڑی، نوگام اور کرنا سیکٹروں میں بھی فوجی نقل و حمل سے جنگ جیسی صورتحال پیدا ہو گئی ہے۔ جنوبی کشمیر کے پونچھ سیکٹر میں بھی ایل او سی کے قریبی علاقوں میں الرٹ جاری کر دیا گیا ہے۔ واضح رہے، نومبر 2003 میں پاکستان کے اس وقت کے وزیر اعظم ظفر اللہ خان جمالی نے بھارتی ہم منصب ڈاکٹر منموہن سنگھ کے ساتھ سرحدوں پر جنگ بندی کا معاہدہ کیا تھا۔ جنگ بندی سے قبل سرحدی علاقوں میں زرعی اور تعلیمی سرگرمیاں معطل تھیں۔ گزشتہ 13 سال سے ان علاقوں میں سلامتی کا احساس پایا جاتا تھا، لیکن اب یہاں جنگ بندی کے خاتمے کا خوف عیاں ہے۔ اس دوران آج بھی حکام نے تاریخی جامع مسجد اور دوسری اہم عبادت گاہوں میں نماز جمعہ کے اجتماعات کی اجازت نہیں دی۔ علیحدگی پسندوں کی کال پر کئی علاقوں سے لوگوں نے وادی کے تجارتی مرکز لال چوک کی طرف مارچ کی کوشش کی، تاہم انہیں فورسز نے منتشر کر دیا۔ کئی مقامات پر لوگوں نے کل بھارتی فوج کی ایکشن میں مارے گئے 2 پاکستانی فوجیوں کے حق میں غائبانہ نماز جنازہ ادا کی۔ احتجاجی تحریک کو دبانے کے لیے رات کے دوران چھاپوں اور گرفتاریوں کا سلسلہ بھی جاری ہے۔ کل رات اننت ناگ ضلع میں ایسی ہی کارروائی کے دوران ایک عمر رسیدہ خاتون دل کا دورہ پڑنے سے فوت ہو گئیں۔ قابل ذکر ہے 3 ماہ سے کشمیر کے 10 اضلاع میں ہند مخالف احتجاجی تحریک برپا ہے۔ یہ تحریک 8 جولائی کو پولیس انکاؤنٹر میں مسلح رہنما برہان وانی کی ہلاکت کے بعد شروع ہوئی۔ تحریک کو دبانے کے لیے فورسز نے 80 سے زیادہ مظاہرین کو ہلاک کر دیا، جبکہ 12,000 سے زیادہ زخمی ہیں۔ سعید علی گیلانی کی سربراہی والی حریت کانفرنس کے ایک بیان میں کہا گیا ہے کہ 8,500 افراد کو گرفتار کیا گیا ہے، جن میں سے 500 کو پبلک سیفٹی ایکٹ کے تحت کشمیر کے باہر جیلوں میں قید کیا گیا ہے۔ हुर्रियत कॉन्फ्रेंस ने मिस्टर गिलानी की 6 साल से मुसलसल नजरबंदी की मजम्मत की है। बयान के मुताबिक 87 साल हुर्रियत रहनुमा की रिहाइशगाह को जेल में तब्दील किया गया है और इन्हें मजहबी और समाजी फराइज की अदायगी के लिए भी बाहर जाने की इजाजत नहीं दी जा रही है। हुकाम ने मीरवाइज उमर फारूक, मोहम्मद यासीन मलिक और दूसरे हुर्रियत रहनुमाओं को भी जेलों में कैद कर दिया है। रियाज मसरूर, BBC, श्रीनगर।
भारत के मकबूल शायर गुलजार ने अपनी एक नज़्म में कहीं कहा था, सरहद पर कल रात सुना है चली थी गोली, सरहद पर कल रात सुना है कुछ ख्वाबों का खून हुआ है, सरहद पार से मेहमान आया है। उनके ये मिसरे मुझे इस वक्त इसलिए याद आए कि जब भी कश्मीर में लाइन ऑफ कंट्रोल पर इंडिया और पाकिस्तान के दरमियान कशीदगी बढ़ती है तो इसके असरात पंजाब में वर्किंग बाउंड्री के दोनों जानेब वाक़ देहातों में भी महसूस किए जाते हैं। नामा निगार सबा एतजाज पाकिस्तान के शकरगढ़ सेक्टर में वर्किंग बाउंड्री की आखिरी हद पर वाक़ देहातों के मुशाहदे के लिए गई हुई हैं। अब से कुछ देर पहले मैंने सबा से पूछा कि उन्होंने क्या देखा।
हम इस वक्त शकरगढ़ सेक्टर के पास हैं जो कि जहाँ पे बड़ा भाई मशहूर गांव बेस्ड है और इसको कहा जाता है कि ये यहाँ आखिरी गांव है, बिकॉज ये आखिरी गांव है पाकिस्तान की साइड से जहाँ पे वर्किंग बाउंड्री जो है वो शुरू होती है।
तो यहाँ क्या सिचुएशन है, क्या सूरत हाल है?
जी, यहाँ पे जो तायुन अफवाज हैं उन्होंने हमें बताया था कि अभी कोई आम ऐलान इस हवाले से नहीं हुआ, लेकिन उनको अहकाम दे दिए गए हैं कि वो हाई अलर्ट में रहें। जहाँ तक गांव वालों का सवाल है तो उनको हमेशा से लगता है कि जब भी लाइन ऑफ कंट्रोल पे या दोनों ममालिक के दरमियान में कशीदगी बढ़ जाती है तो उसका कोई ना कोई जो आफ्टर इफेक्ट है वो इधर भी होता है, तो काफ़ी एक खौफ का आलम भी है। लेकिन साथ साथ यहाँ के लोग जो हैं बहुत मजबूर हैं क्योंकि उनकी जो जरिया माश है वो यहाँ पे है, उनकी ज़मीनें यहाँ हैं, उनके मवेशी यहाँ हैं और वो उनको छोड़ के जाना नहीं चाहते। तो अभी तक वो जो हैं वो अपने तौर पे यहाँ से रात के वक्त जो है वो नकल मकानी कर लेते हैं और कोई अपने रिश्तेदारों या अपने दोस्त अहबाब के पास चले जाते हैं दूसरे गांव में जो कि बाउंड्री से थोड़े से दूर हैं, और दोबारा वो सुबह को वापस आते हैं और अपनी रोज़मर्रा की ज़िंदगी को कंटिन्यू करने की कोशिश करते हैं। तो काफ़ी मुश्किल किस्म के हालात हैं जो कि हमेशा से ही जब भी यहाँ पर टेंशन बढ़ती हैं तो यहाँ के लोगों को इसी किस्म की मुश्किल का सामना होता है।
तो कुछ अंदाजा है कि इस तरह की कैफियत से कितने लोग, कितने खानदान दो चार हैं?
जी, हमें यही अभी तक जहाँ तक बताया गया था कि तकरीबन जो ये पूरी वर्किंग बाउंड्री की बेल्ट है उसके जो अलॉन्ग तकरीबन 100 के करीब गांव जो हैं और वो सारे हाईली पॉपुलेटेड हैं, और माजी में यही होता आया है कि अगर क्रॉस बॉर्डर जो है वो तनाव बढ़ता है तो वो फायरिंग रेंज नहीं होते हैं, तो लोग तो काफ़ी अफेक्टेड हैं। बल्कि इससे आगे हम कुछ और गांव जाना चाह रहे थे लेकिन हमें बताया गया कि वहाँ पे तो बिल्कुल भी महसूस सूरत हाल नहीं है, तो हमें मना कर दिया गया वहाँ जाने से। तो काफ़ी हज़ारों लोग हैं इस बात से मुतासर, लेकिन अभी तक ऑफिशियली उनको किसी ने ऐसा यहाँ से नकल मकानी के कोई जो है ऐलान नहीं किया, वो अपने तौर पे अपने माजी के तजुर्बात की वजह से, खौफ की वजह से वहाँ से जो आर्मी तौर पे नकल मकानी कर रहे हैं।
तो आपको हुकाम ने आगे जाने से मना किया या ये कि लोगों ने खदशा जाहिर किया है कि आगे ज़्यादा ख़तरा होगा?
दोनों तरफ से ही था, हमें मना नहीं किया गया, हमें कहा गया था कि इससे आगे जो है वो मतनाज़ा एरियाज हैं वर्किंग बाउंड्री के अलॉन्ग, और जब भी सूरत हाल जो है वो टेंस होती है वहाँ पे जो है किसी भी किस्म के क्रॉस फायर या किसी भी किस्म के हादसे का जो है वो खतरा बढ़ जाता है, तो इसलिए हमें एडवाइस की गई थी कि आप इससे आगे ना जाएं। और इसमें लोगों ने भी कहा था कि जहाँ पे जो है वो खतरा, जहाँ पे हम ऑलरेडी थे जबकि वहाँ पे भी खतरा था, वो कहा जाता है कि अगर शेलिंग या क्रॉस फायर होती है तो वो शाम के वक्त शुरू होती है, तो हमें कहा गया कि आप दिन दिन में जो भी काम कर सकते हैं वो करें, अगर आप एक लोकेशन पे मूव करने की कोशिश करें।
शकरगढ़ सेक्टर में वर्किंग बाउंड्री के करीब का अहवाल आपने सबा एतजाज से सुना, और अब चलते हैं सरहद पार सहाफ़ी रविंदर सिंह रोबिन के पास, जिनसे अब से कुछ देर कबल मैंने पूछा कि वो कहाँ हैं और वहाँ की सूरत हाल क्या है।
देखिए, जो इंतज़ामिया ने एक ऑर्डर निकाले थे कि जो बॉर्डर पर रह रहे 10 किलोमीटर तक के जो लोग हैं उनको अलर्ट करने के लिए एक ऑर्डर निकाले थे, उसकी इंटरप्रटेशन कुछ इस ढंग से हो गई कि लोग जो वहाँ पर रह रहे हैं वो इवैक्यूएट कर जाएं, इलाका खाली कर दें, इस तरह की इंटरप्रिटेशन हो गई। वहाँ पे गुरुद्वारों से अनाउंसमेंट हुई थी, वो उसके चलते कुछ लोग तो इवैक्यूएट कर गए, लेकिन उन्होंने अपने बीवी और बच्चों को वहाँ से भेजा, लेकिन ये ये सिचुएशन आज शाम तक थोड़ी सी चेंज हो गई, क्योंकि जो पंजाब सरकार के मंत्री, एमएलए और इंतजामिया के लोग वहां पे पहुंचे और उन्होंने रिलीफ कैंप लगा दिए हैं और लोगों को कहा है कि अगर किसी ने शिफ्ट होना है तो इन रिलीफ कैंप में आ जाए, यहाँ पे जरूरत की हर चीजें मुहैया करवाई जाएंगी उन्हें। हालांकि स्कूल कॉलेजेस वहां पे बंद करवा दिए गए हैं। अब मैं ये कहूँ कि वैक्सीनेशन तो लगभग काफी हद तक रुक गई है, लेकिन थोड़ा सा तनाव है बॉर्डर पर और लोगों के मन में एंग्जाइटी है इस बात को लेकर।
अच्छा,
तो क्या होगा?
लोगों में घबराहट है, घबराहट का शिकार है। और आपने कहा कि हुकाम ने तो सिर्फ उनको चौकन्ना करने के लिए कहा था, लेकिन लोग चौकन्ना होने के बजाय घबरा कर वहाँ से छोड़कर जाने लगे हैं। लेकिन अब आप कह रहे हैं कि सूरत हाल कुछ काबू में है, कुछ खेमे लगा दिए हैं, कैंप लगा दिए हैं और लोग वहाँ पर हैं। तो ये बताइए कि अंदाजन कितने लोग इस तरह नकल मकानी कर गए होंगे, यानी कितने गाँव देहात खाली हो गए होंगे, कितनी फैमिलीज मुतासर हैं इस तरह?
मतलब जो हमारे यहाँ के चीफ मिनिस्टर हैं पंजाब के, उन्होंने ये क्लेम किया है कि पंजाब बॉर्डर पर लगभग 1000 के जो गांव हैं वहां पे ये सिचुएशन के लिए उन्होंने इंतजामिया लगाया है, लेकिन नंबर तो किसी को कुछ नहीं मालूम, लेकिन अंदाजन ये क्या बताया जा रहा है कि 5-10% जो लोग हैं वो अपना घर बार छोड़ के आए हैं। फार्मर जो है वो छोड़ के नहीं आ रहे, एक तो उनकी फसल वहां पे खड़ी है, दूसरा उनको ये डर है कि अगर वो अपना घर बार छोड़ के जाएंगे तो पीछे से चोरी हो सकती है और नुकसान हो सकता है। दूसरा ये एक रीजन बताया जा रहा है वो फार्मर्स का ना छोड़ने का। किसान, जिन किसानों की जमीन तारों के परे है टूवर्ड्स पाकिस्तान, लेकिन इंडियन टेरिटरी में है जिसकी वो काश्त करते हैं, उन जमीनों पर जाने के लिए किसानों को अभी के लिए मना कर दिया गया है और जो रिट्रीट सेरेमनी देखने के लिए 2 अक्टूबर तक मना कर दिया गया है लोगों को। हालांकि जो फ्लैग लोअरिंग सेरेमनी, झंडा उतारने की रस्म बबस्तूर होगी, लेकिन लोगों को वहां देखने के लिए मना है। और जो रावी दरिया है गुरदासपुर के एरिया में, जो वहां पे टेम्परेरी एक ब्रिज बना दिया गया है ताकि जो लोग रावी के परली तरफ चले गए हैं उन्हें आसानी हो वापस आने के लिए।
ये थे भारतीय पंजाब से सहाफ़ी रविंदर सिंह रॉबिन। पाकिस्तान और भारत की कशीदगी की जद में दोनों मुल्कों का फ़न और फ़नकार भी आए हैं। इंडिया ने पाकिस्तानी फ़नकारों और टेक्नीशियंस को मुल्क छोड़ने को कहा तो पाकिस्तान में सिनेमा घरों ने भारतीय फिल्में ना चलाने का फ़ैसला किया। कराची में नामनिगार हसन काजमी की इस मामले पर गहरी नज़र है। मैंने उनसे पूछा कि इससे दोनों मुल्कों की फ़िल्मी सनत पर क्या असरात पड़ेंगे।
असल में पाकिस्तान की जो फिल्म इंडस्ट्री है उसकी तबाही की जिम्मेदारी ये थी कि पाकिस्तान में सिनेमा नहीं थे, और सिनेमा ना होने की वजह ये थी कि पाकिस्तान में ऐसी फिल्में नहीं आ रही थी जो सिनेमा की तरफ आवाम को ले चले। भारतीय फिल्मों पे जब पाबंदी खत्म हुई तो पाकिस्तान में सिनेमा की तादाद बढ़नी शुरू हुई, जो 16 से बढ़ के 116 तक पहुंच गई। और यही फिल्म डिस्ट्रीब्यूटर्स और सिनेमा ओनर्स एसोसिएशन के नदीम आंटीवाला ने मुझे कहा कि हमारी थ्योरी सही साबित हो चुकी है, 3 सालों में सिनेमा की तादाद 116 है और ये मजीद बढ़कर अगले 3 सालों में 100 से 150 सिनेमा नए शामिल हो रहे हैं। अब अगर भारतीय फिल्मों पर पाबंदी लग जाती है तो ये तादाद बढ़ेगी नहीं, उल्टा घट जाएगी, जिसका बहरहाल असर पाकिस्तान की फिल्म इंडस्ट्री पे आएगा। और अगर सिनेमा ही नहीं होगा तो फिल्में कहाँ लगेंगी? पाकिस्तान की फिल्म इंडस्ट्री इतनी बड़ी तो है नहीं कि सारी दुनिया में इसकी फिल्में लगें। जब पाकिस्तान में स्क्रीन्स नहीं होगी तो कहाँ होगी? और यही वजह है कि सबसे ज्यादा नुकसान अगर इस पाबंदी का किसी को होगा तो वो पाकिस्तान की अपनी फिल्म इंडस्ट्री को होगा। पाकिस्तान और भारत के दरमियान बहुत तवील अरसे से एक तआवुन जारी था, बल्कि पिछले 3-4 साल में जितनी भी पाकिस्तानी फिल्में बनी हैं इन सब की जो पोस्ट प्रोडक्शन है, जो एडिटिंग है, कलर करेक्शन है और जो ऑडियो इंजीनियरिंग है वो सारी की सारी भारत में हुई है। और इसमें से अक्सरियत फिल्में भारत में हुई है। जब हमने डायरेक्टर से पूछा कि आपने भारत को क्यों चुना तो उन्होंने कहा कि जबान एक जैसी है, वहां पे पोस्ट प्रोडक्शन बहुत आसान हो जाती है, पाकिस्तान में वो फैसिलिटीज मौजूद नहीं है जो फिल्मों को तकनीकी एतबार से एक फिल्म बना सके, इस वजह से वो भारत की तरफ देखते हैं। अब जब ये कॉपरेशन खत्म हो गया है तो सबसे ज्यादा नुकसान एक बार फिर मैंने कहा पाकिस्तानी फिल्म इंडस्ट्री का होगा। और यही बात अभी से थोड़ी देर पहले मेरी हुमायूं सईद से हुई थी। हुमायूं सईद प्रोड्यूसर भी हैं, एक्टर भी हैं और उनका कहना यह है कि अगर भारत ने पाकिस्तानी अदाकारों को बैन भी किया था तो पाकिस्तान को ऐसा नहीं करना चाहिए था, क्योंकि इस तरह से उनमें और हममें का कोई फर्क रहा नहीं है। भारत ने तो गलत किया ही किया, लेकिन आपने उस गलती को आपने भी तो दोहरा दिया, तो फायदा क्या हुआ।
कराची से ये थे नामा निगार हसन काजमी। उधर अकवाम मुत्तहदा में पाकिस्तान की मुस्तकिल मंदूब मलीहा लोदी आज पाक भारत कशीदगी के सिलसिले में सेक्रेटरी जनरल बान की मून से मुलाकात करने वाली हैं। न्यूयॉर्क से साफी सलीम रिजवी।
अकवाम मुत्तहदा में पाकिस्तान की मुस्तकिल मंदूब मलीहा लोदी ने सलामती कौंसिल के मौजूदा सदर जराद वान बोहिमन से जुमेरात को मुलाकात की और उन्हें भारत पाकिस्तान लाइन ऑफ कंट्रोल पर कशीदगी में इजाफे से आगाह किया। मलीहा लोदी ने कहा कि भारत की जानिब से इश्तियाल अंगेजी के नतीजे में उस खत्ते में हालात खतरनाक हो गए हैं। पाकिस्तानी सफीर ने मुतालबा किया कि आलमी बरादरी को चाहिए कि हालात को एक बुहरान की शक्ल अख्तियार करने से पहले रोकें। सलामती कौंसिल के सदर ने कहा कि उन्होंने पाकिस्तानी सफीर की भारत के साथ कशीदगी के मसले पर तश्वीश से सलामती कौंसिल के मेंबरान को आगाह कर दिया है। इसी मौजू पर एक टीवी इंटरव्यू में मलीहा लोदी का कहना था,
फॉर इंडिया टू एक्ट सो इररिस्पॉन्सिबली एंड दैट टू व्हेन देयर आर टू न्यूक्लियर नेबर्स दैट हैव टू डील विद दीज इश्यूज इन अ पीसफुल वे, we think it's hugely irresponsible. We think the international community should urge restraint upon India.
Pakistani safir keh rahi thi ki ye bharat ki janib se nihayat hi gair zimmedarana amal hai, khaas kar jab dono padosi mulk johri hathiyar rakhte hain aur jinhe is qism ke halaat se puraman tareeqe se nimatne ki zarurat hai, aur hum aalami biradari se mutalba karte hain ki wo bharat se tahammul se pesh aane ki appeal kare. मलीहा लोदी का कहना था कि पाकिस्तान ने भारतीय जारियत के बावजूद इंतहाई तहम्मुल का मुजाहरा किया है। आज पाकिस्तानी सफीर अक्वामे मुत्तहदा के सेक्रेटरी जनरल बान की मून से भी इस सिलसिले में मुलाकात करेंगी।
हमारे नामानिगार करिया करिया गांव गांव
के रिश्तेदारों ने रईम यार खान में लाशों के अमरा एहतजाज भी किया। मोहम्मद काजिम, बीबीसी क्वेटा।
जितना कि वो पहले था। शुमाइला जाफरी, बीबीसी नकियाल सेक्टर, लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान, बीबीसी पिशावर।
बाखबर रहने के लिए सैरबीन सुना कीजिए।
और खेल की खबरें सबानास से।
पाकिस्तान और वेस्ट इंडीज की क्रिकेट टीम्स शारजा में तीन वनडे मैचों की सीरीज के पहले मैच में मद्दे मुकाबल हैं। वेस्ट इंडीज ने टॉस जीतकर पाकिस्तान को बैटिंग दी। इस मैच की खास बात बाबर आजम और शर्जील खान की उम्दा बैटिंग है। बाबर आजम ने पहली वनडे सेंचुरी स्कोर की और शर्जील खान 54 रन बनाकर आउट हुए, जबकि सरफराज अहमद 35, मोहम्मद रिजवान 11, शुएब मलिक 6 और कप्तान अजहर अली बगैर कोई रन बनाए पहले ही गेंद पर कैच आउट हुए। उधर ऑस्ट्रेलिया और जनूबी अफ्रीका के दरमियान पहला वनडे सेंचुरियन में खेला जा रहा है। जनूबी अफ्रीका ने टॉस जीतकर पहले फील्डिंग का फैसला किया है। ऑस्ट्रेलिया की बैटिंग जारी है। कोलकाता में न्यूजीलैंड और इंडिया के दरमियान दूसरे क्रिकेट टेस्ट के पहले दिन खेल के अख्तितम पर इंडिया ने पहले इनिंग्स में 7 विकेटों के नुकसान पर 239 रन बनाए हैं। ओपनर्स शेखर धवन 1 और मुरली विजय 9 रन बनाकर आउट हुए, जबकि रहाणे 77 और पुजारा ने 87 रन बनाए। मैट हेनरी ने 3 और जीतन पटेल ने 2 खिलाड़ियों को आउट किया। चीन में जारी वुहान ओपन में खवातीन के सिंगल्स मुकाबलों के पहले सेमीफाइनल में स्लोवाकिया की डोमिनिका सिबोलकोवा ने रूस की स्वेटलाना कुज़नेत्सोवा को 6-3, 3-6 और 4-6 से शिकस्त देकर टूर्नामेंट के फाइनल में क्वालिफाई कर लिया है। दूसरा सेमीफाइनल सिमोना हालिप और पेट्रा केविटोवा के दरमियान है। क्वार्टर फाइनल में केविटोवा ने योहाना कांटा और हालिप ने मेडिसन कीस को हराया था। शेंजन ओपन में मर्दों के सिंगल्स मुकाबलों का पहला क्वार्टर फाइनल फ्रांस के गाइल मोम्फिस ने जीत लिया है। यूरोपा लीग में मैनचेस्टर यूनाइटेड ने ज़लातान इब्राहिमोविच के गोल की बदौलत यूक्रेन के क्लब ज़ोरिया लुहान्स्क को हरा दिया। साउथहैम्पटन के असिस्टेंट मैनेजर एरिक ब्लैक ने इन इल्जामात को मुस्तरद कर दिया है कि उन्होंने फुटबॉल क्लब्स के हुक्काम को रिश्वत देने के लिए खुफिया मालूमात फराहम की। फार्मूला 1 कार रेस में मलाइशियन ग्रां प्री से कबल पहली प्रैक्टिस रेस में मर्सिडीज रेसर लुइस हैमिल्टन पहले और निको रोसबर्ग दूसरे नंबर पर रहे।
खेलों का हवाला आपने सबा ना से सुना। भारत और पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर के दोनों जानिब फौजी कार्रवाइयों के बाद कशीदगी में इजाफे पर बहस प्रोग्राम के अगले हिस्से में भी जारी रहेगी। इसके अलावा हफ्तावार प्रोग्राम खेल के मैदान से भी आने को है। सैरवीन के निस्फ पर खबरों के खुलासे के साथ शुमाइला जाफरी।
पाकिस्तान के वजीर आजम नवाज शरीफ ने कहा है कि अमन के लिए पाकिस्तान के अज़्म को इसकी कमजोरी न समझा जाए। वो वफाकी काबीना के इजलास से खिताब कर रहे थे। انڈیا کے وزیر داخلہ راجناتھ سنگھ نے پاکستان میں ایک انڈین فوجی کی گرفتاری کی تصدیق کرتے ہوئے کہا ہے کہ اس کی رہائی کے لیے بھرپور کوششیں کی جائیں گی۔ انڈیا کی جانب سے پاکستان کے زیر انتظام کشمیر میں سرجیکل اسٹرائک کے دعوے نے انڈیا کے زیر انتظام کشمیر کی سرحدی آبادیوں میں خوف و ہراس پیدا کر دیا ہے۔ پاکستان میں ورکنگ باؤنڈری پر شیلنگ کے خطرے کے باعث 25 دیہات کے مکینوں نے عارضی نقل مکانی اختیار کر لی ہے۔ امریکہ نے پاکستان اور انڈیا کو کشیدگی کم کرنے اور بات چیت کے عمل کو جاری رکھنے پر زور دیا ہے۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔
شمائلہ جعفری سے اہم خبروں کے خلاصے کے بعد ایک مرتبہ پھر ذکر کرتے ہیں بھارت اور پاکستان کے درمیان جاری حالیہ کشیدگی کا۔ انڈیا کے زیر انتظام کشمیر میں علیحدگی پسند رہنما برہان وانی کی ہلاکت کے بعد وہاں پیدا ہونے والی صورتحال کا اثر پورے خطے پر پڑ رہا ہے۔ نتیجہ جنوبی ایشیائی ممالک کے تعاون کی تنظیم سار کے اسلام آباد میں طے شدہ سربراہی اجلاس کے ملتوی ہونے کی صورت میں سامنے آیا۔ انہی سارے واقعات کو مد نظر رکھتے ہوئے ہماری ساتھی شمائلہ خان نے پاکستان کی سابق سفارتکار فوزیہ نسرین اور ریٹائرڈ لیفٹیننٹ جنرل نعیم خالد لودھی سے گفتگو کی اور ان سے جاننا چاہا کہ کیا اوڑی اور بھمبر واقعات کے بعد پاکستان اور انڈیا کے درمیان جنگ کا خدشہ ہے۔
کہ جنگ پاکستان اور انڈیا کے درمیان ایسی چیز ہے جو جس کی پاسبلٹی ایگزسٹ شاید نہ کرتی ہو۔ میں جو ہے پچھلے پرسپیکٹیو میں بات کرتی ہوں، جب کبھی سچویشن ایسی آئی جہاں پہ آل آؤٹ وار ہوتی پاکستان اور انڈیا کے درمیان میں، میرا خیال ہے کہ اس وقت بہت سارے ایسے ویل وشرز ہیں جنہوں نے انٹروین کیا اور انٹروین کر کے انہوں نے جو ہے اس کو جو ہے ڈی ایسکلیٹ کیا، تو میں سمجھتی ہوں۔ اور دوسرا یہ کہ ایک ریئلائزیشن 2001 اور 2002 میں، میں ایکچولی تو نیپال میں تھی اس وقت جس وقت یہ ٹینشن بلڈ اپ ہوئی تھی اور ساتھ سمٹ ہوا تھا، تو اس وقت بھی آپ نے یہ دیکھا سنا ہوگا کہ بہت سارے انویسٹرز جو ہیں انڈیا سے چلے گئے تھے۔ انویسٹمنٹ انڈیا میں زیادہ ہے بہ نسبت پاکستان کے، پاکستان کو کمپیریٹیولی کم لاس ہوگا اگر جنگ ہوتی ہے، انڈیا کو زیادہ ہوگا۔ تو اس لیے میرا خیال ہے سینیٹی جو ہے وہ پریویل کرے گی اور وہاں کی لیڈرشپ جو ہے اس طرف نہیں جائے گی۔
بہت سارا کچھ اسٹیک پہ لگ جائے گا اگر وہ جنگ کی طرف جاتے ہیں، کہیں ہماری خام خیالی تو نہیں؟
ہاں دیکھیں، یہ تو ریشنل پاسبلٹیز کی بات ہے نا، جب بات کرتے ہیں یہ صرف معیشت کی بات نہیں ہے۔ یہ جو انڈیا ایک رسپانسبل اسٹیٹ کا امپریشن دینا چاہتا ہے دنیا کو، وہ نیشنل سیکورٹی کونسل میں سیٹ لینا چاہتا ہے، وہ نیوکلیئر سپلائر گروپ کا حصہ بننا چاہتا ہے، اچھا سب سے بڑی بات وہ کشمیر کو انٹرنیشنلائز نہیں کرنا چاہتا۔ آج اگر جنگ ہوتی ہے تو ساری دنیا کو پتا ہوگا کہ یہ کشمیر پر ہے، اسی کو وہ انٹرنیشنلائز نہیں کرنا چاہتا۔ اور سب سے بڑی بات جس کا انڈیا امبیسڈر صاحبہ نے دے دیا ہے وہ ہے ہماری نیوکلیئر اور روایتی ڈیٹرنس، مطلب ہم اتنے گئے گزرے نہیں ہیں کہ وہ جب مرضی ہمارے اوپر جنگ تھوپ دے، اس کا اس کو معلوم ہے کہ کیسا خاطر خواہ جواب ملے گا۔ یہ بھی ایک بہت بڑا فیکٹر ہے جنگ نہ ہونے میں۔ لیکن آخر میں پھر یہ کہوں گا کہ پاگل پن کا کوئی علاج نہیں ہے۔
پاکستان اس وقت جو ہے چین کے ساتھ سی پیک کے معاملے میں کافی انوالو ہے، اور ہم جو باقی کے فرنٹس ہیں وہاں پر ہم دیکھ رہے ہیں افغانستان ہے، انڈیا ہے، اس کے ساتھ ہماری بن نہیں رہی ہے۔ تو ایسی صورت حال میں آپ کو کیا لگتا ہے، ہم کیا آئسولیٹ ہو چکے ہیں آلریڈی؟
یہ آپ کی جو پوائنٹ ہے یہ بڑا ریلیونٹ ہے، مگر اس میں میں آپ کو افغانستان کے سفیر کی جو ایک اسٹیٹمنٹ ہے اس کی طرف توجہ دلاؤں گی۔ انہوں نے یہ کہا ہے کہ جو افغانستان اور پاکستان کے معاملات ہیں اس میں انڈیا کا فیکٹر نہیں ہونا چاہیے،
لیکن ہم نے دیکھا کہ اس کے باوجود سارک کانفرنس میں انہوں نے شرکت سے انکار کیا، اور یہ کہا جا رہا ہے کہ زیادہ تر انڈین انفلوئنس کی وجہ سے اس وقت یہ کام ہوا ہے۔
اب مجھے نہیں پتا کہ اس میں جو ہے افغانستان کی کیا کنسیڈریشنز ہوں گی، انڈیا کے ساتھ شامل ہونا جو ہے ان کے لیے کافی ڈینجرس ہو سکتا ہے، ان کے بڑے اسٹریٹجک اکنامک کمرشل انٹرسٹ ول بی ایٹ اسٹیک ان پاکستان۔ وہ جو آپ کو پتہ ہے کہ کیا کہتے ہیں ٹرانزٹ روٹ ہے، بھی کوئی ان کے پاس آلٹرنیٹ بھی نہیں ہے۔ میں نہیں یہ کہنا چاہتی کہ بھائی کیونکہ ٹرانزٹ ٹریڈ ہو رہا ہے تو اس کا مطلب یہ ہے کہ کیا کہتے ہیں ہم روک دیں گے اور ان کو جو ہے لینڈ لاک کنٹری ہے اس کو نہیں دیں گے، بٹ یہ ایک بہت بڑی کنسیڈریشن ہے۔ और होनी चाहिए अफ़गानिस्तान के लिए। और ईरान ने भी जो है अपनी तरफ से ये कहा है कि वो भी सीपेक ज्वाइन करना चाहते हैं, तो उनका भी स्टेक इसमें क्रिएट होगा। तो जो एक तरह की एक ऑब्जेक्टिव है इंडिया का कि आइसोलेट करें अफ़गानिस्तान को यूज़ करके, अफ़गानिस्तान ईरान और पाकिस्तान के अगेंस्ट नहीं जा सकता, इसलिए कि दोनों कंट्रीज़ जो हैं उसको आउटलेट प्रोवाइड करती हैं। यूनाइटेड नेशंस में जो हम काम कर रहे हैं वो बहुत इम्पॉर्टेंट है। OIC की स्टेटमेंट आपने कश्मीर के ऊपर देखी, वो बड़ी अचीवमेंट है। टर्की की तरफ से आई है और बहुत सारी कंट्रीज़ की तरफ से आई है जो जिसमें कि कश्मीर के ऊपर इन लोगों ने जो है पोजिशन ली है। तो ये भी मेरा ख्याल है कि दिस इज़ ऑल्सो कॉजिंग अ लॉट ऑफ एंगर इन इंडिया कि उन वो जो ऑब्जेक्टिव था उनका कि वो कम्प्लीटली आइसोलेट करेंगे पाकिस्तान को, वो दे हैव नॉट बीन एबल टू अचीव दैट ऑब्जेक्टिव। तो ये एक गुस्सा है इंडिया में।
नईम खालिद साहब, आपको क्या लगता है, ये तो हमने इलाकाई सतह पर बात की, आपको जो दुनिया की बड़ी ताकतें हैं इस वक्त जो सूरत हाल बन रही है इस खत्ते में, आपको क्या लगता है उनका क्या रद्द अमल हो सकता है? अभी तक तो कुछ उनकी तरफ से सामने नहीं आया, ना अक़्वामे मुत्तहिदा की तरफ।
जो कुछ सामने आया हम उसका जिक्र तो कर सकते हैं ना। मैं तो ये समझता हूँ कि इसी असना में जब ये उड़ी का वाक़या पेश आया उससे ज़रा पहले शायद पाकिस्तान कंपैरेटिवली ज़्यादा आइसोलेटेड था आज के मुकाबले में। हुआ क्या उसके बाद, ईरानी प्रेसिडेंट ने कहा है कि हम सीपैक का हिस्सा बनना चाहते हैं, रशियन फोर्सेज ने आके हमारे साथ ट्रेनिंग की है,
लेकिन वो तो
जो भी है चले कम से पहले की प्लान थी। टर्किश प्राइम मिनिस्टर ने जो उनके लीडर हैं उन्होंने क्या पैगाम दिया पता है कि हम जाके वहाँ इन्वेस्टिगेशन करना चाहेंगे वो कश्मीरी इंतफादा के सिलसिले में। तो मेरा ख्याल है कि जो कश्मीरी मूवमेंट है उसको जैसे उन्होंने सप्रेस किया है और पाकिस्तान का जो एक मॉरल स्टैंड है उसकी आपको हमायत ही मिलेगी। आपको पता होगा हाल ही में आर्मी चीफ जर्मनी गए हैं, वहाँ पर उन्होंने खुल के बात की है, उन्होंने बाकायदा कहा है कि क्या उस पर ज़ुल्म से तमोरत बात पहुँचाई है। तो मैं ये समझता हूँ कि शायद पाकिस्तान के लिए तो ये एक खुल रहा है मौसम बजाय तंग होने।
रिटायर्ड लेफ्टिनेंट जनरल नईम खालिद लोधी और साबिक सफारतकार फौजिया नसरीन गुफ्तगू कर रहे थे हमारे साथी शुमैला खान से। और इसी तनाजुर में मैंने दिल्ली में सीनियर सहाफ़ी और तज़ियाकार भारत भूषण से पूछा कि इंडिया की तरफ से पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर में सर्जिकल स्ट्राइक यानी हदफ़ को निशाना बनाने के बाद महफूज वापसी के बाद उनके ख्याल में ऑल आउट वॉर या मुकम्मल जंग का खतरा तो नहीं पैदा हो गया है?
देखिए, होने को तो कुछ भी हो सकता है, लेकिन ये जो भी मिलिट्री एक्शन हुआ है, इसे आप सर्जिकल स्ट्राइक कहें या रेड कहें, ये लाइन ऑफ कंट्रोल पे हुआ है, ये इंटरनेशनल बॉर्डर क्रॉस करके नहीं हुआ है। लाइन ऑफ कंट्रोल सीज फायर लाइन है, 2003 से वहां पे सीज फायर चली आ रही है। तो जिस एरिया में हुआ है वो है पाकिस्तान ऑक्यूपाइड कश्मीर या पाकिस्तान एडमिनिस्ट्रेट कश्मीर, उसको भारत अपना इलाका मानता है, तो डिस्प्यूटेड टेरिटरी है। डिस्प्यूटेड टेरिटरी में हुआ है तो इसलिए मेरी उम्मीद ये है कि ये इससे फुल फ्लेज जंग नहीं छिड़ेगी। इससे अगर कोई एक्शन होगा पाकिस्तान की तरफ से लिमिटेड अक्रॉस LOC ही होगा, लाइन ऑफ कंट्रोल के अक्रॉस ही होगा।
नहीं तो यही तो इस बात का खदशा फिर है ना कि अगर पाकिस्तान भी कल LOC को क्रॉस करके जाता है और जो इंडियन एडमिनिस्ट्रेट कश्मीर है वहां पर जाके कोई इस तरह की कार्रवाई करता है तो भारत किस तरह से उसका जवाब देगा?
ऐसा है कि क्या पाकिस्तान LOC को क्रॉस करके करेगा, और करेगा तो किस लिए करेगा, क्योंकि इस तरफ तो कोई टेररिस्ट कैंप है नहीं, मिलिट्री कैंप जरूर है, तो क्या मिलिट्री कैंप्स को अटैक करेगा या पाकिस्तान जो भारत के LOC पे जो पोस्ट हैं उन पे गोलीबारी करेगा, तो ये अब देखने की बात है क्योंकि पाकिस्तान
लेकिन
जरूर
पाकिस्तान
रिटेलिएट करेगा।
लेकिन इस वक्त मौजूदा जो सूरत हाल आपके सामने है, जो जमीनी हकायक, जो ग्राउंड रियलिटीज हैं, उनके मुताबिक आपको ये लगता है कि इससे किसी जंग के छिड़ने का खदशा नहीं है अभी फिलहाल?
मुझे नहीं लगता कि इससे किसी जंग के छिड़ने का खतरा है, लेकिन मैं ये भी मानता हूँ कि पाकिस्तान की तरफ से रिटेलिएशन होगा। क्या रिटेलिएशन होगा ये पाकिस्तान के लोग ही बेहतर जानते हैं या उनके एस्टेब्लिशमेंट के लोग बेहतर जानते हैं।
बिल्कुल सही,
लेकिन
बिल्कुल।
ऐसा नहीं हो सकता कि भारत सर्जिकल स्ट्राइक करे और वापस आ जाए और पाकिस्तान की आर्मी चुप रहे, ये पाकिस्तान की फितरत नहीं है जितना मैं पाकिस्तान के बारे में जानता हूँ।
ये बताइए भूषण साहब के जो भारत के ज़ेर इंतज़ाम कश्मीर में जो प्रोटेस्ट, जो एहतजाज चल रहा था लोगों का, कर्फ्यू के बावजूद लोग आते थे और प्रोटेस्ट करते थे और उसमें बहुत सारे लोग मारे गए, बहुत सारे लोग ज़ख्मी हुए, छर्रे वाली बंदूकें इस्तेमाल हुई, वो सारा, तो उससे एकदम तवज्जो हट गई है। और अब आप क्या समझते हैं कि जो भारत के लोग हैं, जो अवाम है, जो पहले थोड़ा बहुत उसके बारे में बात कर रहे थे, क्या वो अब इस उड़ी के अटैक के बाद वो भूल नहीं गए कश्मीर का जो मसला है असल?
नहीं, मुझे नहीं लगता कि भूल गए। मुझे लगता है भारत में भी बहुत सारे लोग ऐसे हैं जो सोचते हैं कि कश्मीरियों से बातचीत होनी चाहिए, कि कर्फ्यू में लोगों को आप लगातार बंद नहीं कर सकते, कश्मीर के लोगों को भी ईद मनानी चाहिए थी जो कि इस बार नहीं मनी, कि उनके बच्चों को छर्रे की बंदूक से उनको अंधा नहीं करना चाहिए, चाहे गलती से हो चाहे जैसे भी हो रहा हो। तो ये कहना कि पूरा भारत एक है, वो सोचते हैं कि जो सरकार कर रही है वो ठीक है और कश्मीर के बारे में भूल जाओ और खाली पाकिस्तान के बारे में सोचो, ऐसा भी नहीं है। पाकिस्तान की प्रॉब्लम है, चली आ रही है कई सालों से, दहशतगर्दी की प्रॉब्लम है, चली आ रही है, उसके साथ डील करना है। कश्मीर भी इशू है, बहुत सारे लोगों का ये भी मानना है कि कश्मीरियों से बातचीत करनी चाहिए, चाहे वो किसी भी पॉलिटिकल उनकी जो लाइन हो या आइडियोलॉजी हो, उन सबसे बात करनी चाहिए, ऐसा भी भारत में लोगों का मानना है।
दिल्ली में सीनियर सहाफी और तजियाकार भारत भूषण। और अब एक दूसरा मौजू, 1988 में आज ही के दिन पाकिस्तान के शहर हैदराबाद सिंध में एक सिंधी कौमपरस जमात के धड़े ने उर्दू बोलने वालों पर हमले किए थे जिसमें तकरीबन 200 अफराद हलाक हो गए थे। मैंने एमक्यूएम फारूक सत्तार धड़े से उनके फारूक सत्तार से बात की और उनसे पूछा कि आज के दिन उनका धड़ा उस वाक़े की याद किस तरह मना रहा है।
हमारे आरजी मरकज पर आज 30 सितंबर के मौके पर हैदराबाद के शोधा को याद करने के लिए हमने दुआ और फातिहा खानी का इंतजाम किया। हमने इस सिलसिले में जो खबर है या उसकी फुटेजेस वगैरह वो मीडिया को हमने अरसाल अभी की हैं, तो मेरे लोगों तक ये इतला पहुंच जाएगी। हमने खराज अकीदत पेश किया उन शोधा को जिन्हें बेगुनाह इस बुनियाद पर कि हैदराबाद में एक बड़ी मोबिलाइजेशन हुई थी एन के एम के हक में और उर्दू बोलने वाले जो कि एक अरसे से एहसास महरूमी का शिकार थे, उनके बुनियादी सियासी माशी और माशरती हकूक गश्त किए गए थे, जिसके लिए ये ए पी एम एस ओ बनी थी, फिर महज कौमी मूवमेंट बनी जिसको यकीन बानी तहरीक जनाब अल्ताफ हुसैन ने कायम किया था।
ये बात कुछ अजीब नहीं लगती कि ये सफर आपने और अल्ताफ हुसैन ने एक साथ शुरू किया, अब यही यादगारी तकरीब एमक्यूएम अल्ताफ हुसैन जिसके कायद हैं वो भी मना रहे हैं, तो ये कुछ अजीब नहीं लगता कि आप अपने तौर पे मना रहे हैं और वो अपने तौर पे मना रहे हैं?
मेरे ख्याल में 22 अगस्त के वाकये के बाद जो 23 अगस्त को हमने प्रेस कॉन्फ्रेंस की उसमें ऑपरेशनली टेक्निकली ऑर्गेनाइजेशनली पॉलिटिकली टेक्निकली किसी एतबार से ये मुमकिन नहीं रहा था कि अब एमक्यूएम पाकिस्तान को लंदन से चलाया जाए या एमक्यूएम पाकिस्तान लंदन से चले वहाँ से ऑपरेट हो। तो मेरे ख्याल में वो पस मंजर भी है लोगों के जहनों में जिसकी बुनियाद पर इतना बड़ा फैसला हमने किया और यकीनन ये ट्रांसफॉर्मेशन है, बिल्कुल इसमें कोई दो राय नहीं है। और जो लंदन में लोग मुकीम हैं जो बहरहाल एमकेएन की बुनियादी मेंबरशिप तो उनके पास भी है, मैं ये नहीं कहता कि वो
बुनियादी तौर पे आपका रास्ता और अल्ताफ हुसैन का रास्ता ये दोनों रास्ते जुदा जुदा हैं, अलग अलग हो गए हैं अब।
मेरे ख्याल में मैं ये समझता हूँ कि हमने जब बानिए तहरीक से अपने आप को ला ताल्लुक किया तो जाहिर है कि लंदन से भी ला ताल्लुक किया ना।
डॉक्टर साहब, ये अल्ताफ हुसैन की तकरीर थी जिसने आपको इस तरह सोचने पर मजबूर किया और इस तरह का फैसला करने पर मजबूर किया, या आपके आप पर कोई दबाव था किसी और तरफ से और आपने उस दबाव के तहत जो है वो अलैदगी का फैसला किया, ला ताल्लुकी का फैसला किया?
किसी तरफ से कोई दबाव नहीं था, यानी जरा सा भी दबाव नहीं था। और उसी रात तो मैं ऐलान करने जा रहा था, मुझे रेंजर्स वाले ले गए, मुझे नहीं ऐलान करने दिया गया, यही दो ऐलान کہ ہم ڈیناؤنس بھی کرتے ڈسوسیٹ بھی کرتے اور یہ کہتے کہ فیصلے ہم کریں گے, یہ بات اس دن نہیں بتائی.
یہ تھے ایم کیو ایم کے رہنما ڈاکٹر فاروق ستار. اور اب سائنس کی دنیا سے یہ خبر کہ ایک کومٹ یا دمدار ستارے پر تحقیق کے لیے بھیجا جانے والا تہلکہ خیز خلائی مشن روزیٹا اسی کومٹ سے ٹکرانے کے بعد اپنے انجام کو پہنچ گیا ہے. نامہ نگاروں کے مراسلوں پر مشتمل رپورٹ پیش کر رہی ہیں فرحت جاوید. یہ رپورٹ ایک صوتی جھلک سے شروع ہوتی ہے.
یورپی خلائی ایجنسی میں روزیٹا نامی خلائی مشن کو تالیوں اور آنسوؤں کے ساتھ الوداع کہا گیا. روزیٹا جو 2 برس قبل دمدار ستارے 67P کی جانب بھیجا گیا تھا آج اسی 4 کلومیٹر چوڑی برف اور گرد کی دیوار سے ٹکرایا اور تباہ ہو گیا. جرمنی میں واقع کمانڈ سینٹر میں موجود کنٹرولرز نے روزیٹا کو جمعرات کی شب اپنا راستہ تبدیل کرنے کا حکم دیا تھا, جس کے بعد وہ دمدار ستارے کی براہ راست زد میں آ گیا. سورج سے فاصلہ بڑھنے کے باعث اس کی بیٹریاں مزید چارج نہیں ہو سکتی تھیں. روزیٹا کے مشن مینیجر پیٹرک مارٹن نے مشن کے اختتام کا اعلان کیا.
میں اس کامیاب تاریخی مشن کے اختتام کا اعلان کرتا ہوں. آج سے روزیٹا مشن کی سرگرمیاں ختم ہو گئی ہیں. یہ ایک شاندار سائنسی اور تکنیکی کامیابی کا اختتام ہے. اس خلائی مشن کی تیاری, ڈیزائن اور آپریشنز کے لیے کام کرنے والے سائنسدانوں اور انجینئرز کا شکریہ ادا کرتا ہوں.
روزیٹا اگست 2014 میں 10 سال کے سفر کے بعد اس ستارے تک پہنچا تھا اور یہ کسی خلائی جہاز کے کسی بھی دمدار ستارے کی سطح کے اتنا قریب پہنچنے کا پہلا کیا تھا. روزیٹا نے نومبر 2014 میں دمدار ستارے پر فلے نامی ایک روبوٹک گاڑی بھی اتاری. یہ بھی خلائی تاریخ میں ایسا پہلا واقعہ تھا. رائل ایسٹرونومیکل سوسائٹی کے رابرٹ میسی کہتے ہیں روزیٹا مشن ایک شاندار کامیابی تھا.
روزیٹا نے 2014 سے پہلے دمدار ستارے تک پہنچنے کے لیے 6 ارب کلومیٹر کا غیر معمولی فاصلہ طے کیا. اس دمدار ستارے کی سطح پر روبوٹک گاڑی فیلے اتارنے سے پہلے بھی کوئی خلائی جہاز کسی دمدار ستارے کے مدار میں اس قدر قریب نہیں گیا تھا. یہ سب تاریخی کامیابیاں ہیں.
25 ماہ جاری رہنے والی تحقیق کے دوران اس خلائی جہاز نے 1 لاکھ سے زائد تصاویر کھینچی اور اعداد و شمار حاصل کیے. ان معلومات کی مدد سے دمدار ستاروں کی ساخت اور دیگر خصوصیات کے حوالے سے ایسی معلومات ملی جو پہلے کبھی سامنے نہیں آئی تھی. سائنسدانوں کا کہنا ہے کہ روزیٹا سے حاصل کردہ ڈیٹا آنے والی کئی دہائیوں تک کام آتا رہے گا.
یہ تھی ہمارے ساتھی فرحت جاوید. اور آج پاکستان اور ویسٹ انڈیز کے مابین شارجہ میں پہلا ایک روزہ انٹرنیشنل میچ ہو رہا ہے. تفصیل کے ساتھ اس وقت اسٹوڈیو میں میرے ساتھ ہیں فراز ہاشمی. جی فراز
جی, عمر بڑا دلچسپ مرحلے میں پہنچ چکا ہے یہ میچ, لیکن بدقسمتی ہوئی کہ وہاں لائٹ بند ہو گئی اور جس کی وجہ سے کھیل کافی دیر رکا رہا. اور اب سے جب میں اسٹوڈیو میں آیا تو اس وقت کھیل شروع ہوا تھا اور پاکستان نے 267 رن بنائے تھے, اس کے 6 کھلاڑی آؤٹ تھے اور کریس پر اس وقت عماد اور نواز کھیل رہے تھے. تو یہ میچ جو ہے بڑا اہم ہے پاکستان کے لیے, کیونکہ ویسٹ انڈیز سے ایک تو یہ پہلا میچ ہے, اس کے علاوہ اس لحاظ سے بھی امپورٹنٹ ہے کہ پاکستان نے ورلڈ کپ کے لیے جانا ہے اگر کوالیفائی کرنا ہے براہ راست, تو یہ سیریز میں اس کو سارے میچ جیتنے ہوں گے. تو یہ پاکستان کے لیے تو بہت اہم میچ ہے. اور یہ میچ جو ہے اس کا آغاز بڑا اچھا ہوا تھا, شرجیل نے آج 50 بنائی. اور آج میچ کی اہم بات یہ تھی کہ اس میں آج ہمارے بابر اعظم نے 120 رنز بنائے, پاکستانی بلے باز بابر اعظم نے 120 سنچری بنائی. نوجوان کھلاڑی ہیں اور بڑی شاندار انہوں نے اننگ کھیلی, 131 گیندوں میں انہوں نے یہ سنچری بنائی. لیکن آج کا میچ شروع ہوتے ہی اظہر علی آؤٹ ہو گئے, کپتان تھے, ان سے توقعات تھیں کہ وہ اچھا کھیلیں گے, لیکن بہرحال ایسا ہوتا ہے.
فراز ہاشمی بہت شکریہ اس تفصیل کے لیے. اور اب ہفتہ وار فیچر کھیل کے میدان سے.
ہمارا جو فوکس ہے اس وقت بہت زیادہ فیلڈنگ پہ اور باڈی لینگویج پہ بہت زیادہ ہے.
بجٹ وقت کے اوپر نہیں ملتے, بلکہ ہمیں آفٹر دی ایونٹ پیسے ملتے ہیں.
واقعی جو مین کمی ہے لاسٹ مومنٹ پہ گول کنسیڈ کرنا.
سرفراز احمد تو اپنا کام دکھا گئے, اب اظہر علی کی باری. پاکستان میں پیرالمپکس ایتھلیٹس کی مشکلات اور بھارتی ہاکی ٹیم کی کارکردگی, پل میں تولا پل میں ماشا. کھیل کے میدان سے عبدالرشید شکور کا سلام. پاکستان اور ویسٹ انڈیز کی ٹیمیں آج سے 3 ون ڈے انٹرنیشنل میچوں کی سیریز میں مد مقابل ہیں اور پہلا میچ آج شارجہ میں کھیلا جا رہا ہے. جی ہاں, پاکستان کے من پسند میدان میں. मुश्किलात में घिरी पाकिस्तानी वनडे टीम और उसके कप्तान अजहर अली के लिए अच्छा मौका है कि अगर वो भी ये सीरीज 3-0 से अपने नाम कर लें तो पाकिस्तान की वनडे की आलमी रैंकिंग जो इस वक्त 9वीं है 8वीं हो जाएगी। और ये तो आपको मालूम ही है कि वर्ल्ड कप में 8 टीमों ने बराह रास्त खेलना है और इस वक्त इस 8वीं पोजिशन के लिए पाकिस्तान और वेस्ट इंडीज के दरमियान ही मुकाबला है, क्योंकि ऊपर की 7 टीमें बड़े सुकून से अपनी जगह पर बैठी हुई हैं। इससे पहले पाकिस्तानी टीम ने 3 T20 मैचों की सीरीज में क्लीन स्वीप करके वेस्ट इंडीज को कहीं का ना छोड़ा। ये वही वेस्ट इंडीज है जिसने इसी साल भारत में बेन स्टोक्स के छक्के छुड़ाते हुए T20 का आलमी टाइटल अपने नाम किया था। लेकिन जो टीम पाकिस्तान के सामने आई उसमें न क्रिस गेल थे न डेरिन सैमी, बल्कि इस दौरे पर आने से पहले वेस्ट इंडियन क्रिकेट बोर्ड ने कोच फिल सिमंस की भी छुट्टी कर दी। दूसरी जानी पाकिस्तान का इंग्लैंड के खिलाफ T20 की जीत के बाद अब ये सीरीज जीतना कप्तान सरफराज अहमद की क्यादत में एक नए हौसले और एतमाद की अक्कासी कर रहा है। सरफराज अहमद से सीरीज की जीत के बाद पहला सवाल था कि मिकी आर्थर ने आते ही सख्त बयानात और सख्त ट्रेनिंग से अपने इरादे जाहिर कर दिए हैं, आपने उनकी कोचिंग को कैसा पाया?
जाहिर सी बात है, देखा नया कोच आता है अपना प्लान लेके आता है और इस कोच का भी अपना प्लान है, बहुत ज्यादा मेहनत कर रहा है लड़कों के साथ, ये फिटनेस पे बहुत ज्यादा काम कर रहा है और मेन चीज जो है वो T20 में हमारा जो फोकस है इस वक्त बहुत ज्यादा फील्डिंग पे और बॉडी लैंग्वेज पे बहुत ज्यादा है।
सरफराज अहमद से अगला सवाल था कि कहीं ऐसा तो नहीं कि इस क्लीन स्वीप के बाद खिलाड़ी रिलैक्स हो जाएं?
नहीं सर, बिल्कुल रिलैक्स नहीं होंगे, और ज्यादा फोकस हो जाएंगे, क्योंकि अब जाहिर सी बात है अब हमने इमेज बिल्डअप किया है अपनी टीम का और कोशिश करेंगे इसी कंसिस्टेंसी के साथ टीम को आगे लेके चले।
सरफराज अहमद से पूछा गया कि कप्तान बनने के बाद से आपकी सोच क्या रही है, किस चीज को अभी तक आपने ज्यादा अहमियत दी है?
T20 में हमारी जो फील्डिंग है ना वो बहुत मैटर करती है और सबसे मेन चीज़ है फिटनेस। अगर आपकी फिटनेस अच्छी होगी तो ऑटोमेटिकली आपकी फील्डिंग अच्छी हो जाएगी और फील्डिंग अच्छी होगी तो बॉडी लैंग्वेज जो है वो बहुत ज़्यादा मेन पार्ट वो रोल करती है। तो मैं समझता हूँ कि हमारी यही कोशिश डेवलप करेंगे, एक तो टीम में कंसिस्टेंसी लाने की कोशिश कर रहे हैं, लड़कों को ये बार बार रिमाइंड कराया जाता है कि एक परफॉर्मेंस के बाद अगली परफॉर्मेंस की तरफ जाना है हमने।
पाकिस्तानी एथलीट हैदर अली ने गुज़िश्ता दिनों रियो के पैरालंपिक्स मुकाबलों में कांसी का तमगा जीता। हैदर अली का खुसूसी इंटरव्यू रियो से हम आपको सुनवा चुके हैं। मैंने ये जानने की कोशिश की कि इन पैरालंपिक्स या जिस्मानी तौर पर माजूर एथलीट्स का पाकिस्तान में क्या मकाम है, ये एथलीट्स बैन अल-अक़वामी मुकाबलों में किस तरह शिरकत करते हैं और इनकी कोई बाकायदा तंजीम या इदारा मौजूद है जो उनकी देखभाल करता हो। इस सिलसिले में मैंने तारिक मुस्तफ़ा से राबता किया जो पाकिस्तान में पैरालंपिक्स एथलीट्स की कौमी तंजीम NPC यानी नेशनल पैरालंपिक्स कमेटी के सदर हैं। मेरा तारिक मुस्तफ़ा से पहला सवाल यही था कि आपकी ये कमेटी मुल्क में किस तरह काम कर रही है और इस काम में आपको क्या दुश्वारियाँ हायल हैं?
हम एफिलिएटेड हैं एशियन पैरालंपिक और इंटरनेशनल पैरालंपिक कमेटी से, यही मतलब दुनिया का निजाम है। लेकिन इसमें बदकिस्मती से जो सपोर्ट चाहिए ओवरऑल माशरे की तरफ से और हुकूमत की तरफ से, वो हम मोबिलाइज करने में कामयाब नहीं हो पाए। ओवरऑल अवेयरनेस जैसे कहते हैं ना जी, सबसे एक तो सवाल जब हम लोगों को अप्रोच करते हैं वो ये कहते हैं जी देखिए मजदूर अफराद की तो यहाँ कोई खास कदर या नहीं की जाती जैसे कहते हैं देखभाल, और आप उनकी स्पोर्ट्स की बात करते हैं। ये 160 ममालिक जो शामिल हुए थे पैरालंपिक्स में पिछले 2-3 गेम से, सबने सोच समझ के ये चीजें की है ना जी, लेकिन हमारे यहाँ अभी तक सच बात यह है हुकूमत से भी हमें सपोर्ट मिलती है, यकीनन मिलती है, लेकिन सिस्टमेटिक नहीं, बजट वक्त के ऊपर नहीं मिलते, बल्कि हमें आफ्टर द इवेंट पैसे मिलते हैं, उससे प्लानिंग हम नहीं कर पाते। गैर ममालिक खास तौर पे यूरोपियन ममालिक में तो उनकी कम्युनिटी इतनी स्ट्रांग होती है कि वो नॉन गवर्नमेंट लेवल पे ये सारा काम करते हैं। हमारे यहाँ डेवलपिंग कंट्रीज में हुकूमत की इमदाद के बगैर आप जानते हैं कोई चीज मुश्किल ही हो सकती।
सुना है कि पाकिस्तान स्पोर्ट्स बोर्ड में ट्रेनिंग के लिए आपको बाकायदा मुआवजा अदा करना पड़ता है।
ये दुरुस्त है, लेकिन इस पे भी हमें एतराज नहीं। देखे ना, अगर एक सिस्टम सेम हो ओलंपिक के लिए पैरालंपिक के लिए तो हम उसमें आ जाएंगे, हमें उससे एतराज नहीं है। हालांकि आप ठीक इशारा कर रहे हैं कि भाई खसूसी अफराद के लिए खसूसी मुराहत होनी चाहिए, लेकिन वो नहीं। सवाल प्रायोरिटी का है, सवाल टाइमिंग का है, सवाल इम्पोर्टेंस का है। मैं समझता हूँ कि उसमें हमें वो अभी तक मतलब फिजा हम कायम नहीं कर पाए।
तारिक मुस्तफ़ा से मेरा आखिरी सवाल हैदर अली से मुतालिक था कि उन्होंने 8 साल पहले चांदी का तमगा जीता था और अब कांसी का तमगा, तो क्या सरकारी सतह पर उनकी पजीराई हुई है या फिर किसी ने इस जानिब तवज्जो ही नहीं दी?
हमारा हमसाया मुल्क है, उनकी हालत
ہم سے بہتر نہیں تھی, انڈیا کی میں بات کر رہا ہوں, لیکن پچھلے سال سے ان کے یہاں بہت چینج آ گیا. اب انہوں نے اناؤنس کیا ہے کہ پیرالمپک اور اولمپک گیمز میں ایک ہی مطلب میڈل کو دیا جائے گا, 75 لاکھ گولڈ میڈل کو, 50 لاکھ سلور میڈل کو, 30 لاکھ برونز کو. اور ہمارا برونز کے جیت کے آیا ہوا ہے, اور ماں سے وہ یہ کہ گجراوالا کے لوگوں نے اس کو استقبال کیا ہے, ابھی تک اس کی کوئی ریئلی پذیرائی نہیں ہوئی.
بھارتی ہاکی ٹیم نے چیمپئنز ٹرافی کا فائنل کھیلا تھا, یہی وجہ ہے کہ ریو اولمپکس میں اس سے اچھی کارکردگی کی توقع کی جا رہی تھی, لیکن وہ کوارٹر فائنل میں آ کر ہمت ہار گئی. اور اب اس بات کا جائزہ لیا جا رہا ہے کہ اس شکست کا ذمہ دار کون ہے. دلی سے آدیش کمار گپتا.
ہندوستانی ہاکی ٹیم نے ریو اولمپک سے پہلے انگلینڈ میں کھیلی گئی چیمپئنز ٹرافی میں چاندی کا تمغہ جیتا تھا. چیمپئنز ٹرافی میں یہ ہندوستان کی سب سے بڑی کامیابی تھی. ظاہر ہے اس کے بعد ٹیم پر اتنا اعتبار تو کیا ہی جا سکتا تھا کہ وہ ریو میں پہلی 6 ٹیموں میں تو شامل ہو. ریو میں ہندوستانی ہاکی ٹیم نے آئرلینڈ کو 3-2 سے شکست دے کر بہترین شروعات کی, لیکن اگلے ہی مقابلے میں جرمنی نے اسے 2-1 سے مات دے دی. تیسرے مقابلے میں ہندوستان نے ارجنٹینا کو 2-1 سے شکست دے کر واپسی کی, لیکن چوتھے مقابلے میں نیدرلینڈز نے ہندوستان کو 2-1 سے مات دے کر اس کی فتح کی گاڑی پٹری سے اتار دی. رہی صحیح کسر پانچویں مقابلے میں کینیڈا نے 2-2 سے ہندوستان کو برابری پر روک کر پوری کر دی. اس کے باوجود ہندوستان اپنے پول میں چوتھے پائیدان پر رہتے ہوئے کوارٹر فائنل تک پہنچا, لیکن وہاں تو ناک آؤٹ مقابلے میں بیلجیم نے اسے ٹکنے ہی نہیں دیا اور 3-1 سے شکست دے کر اس کے سیمی فائنل میں پہنچنے کے منصوبوں پر پانی پھیر دیا. آخر کیوں بکھری بکھری سی نظر آئی ہندوستانی ہاکی ٹیم ریو میں, اور کہاں اس کے کھیل میں کمی رہی؟ بتایا ہندوستان کے سابق اولمپئن ہربندر سنگھ نے, جو اپنے سمے میں دنیا کے سب سے تیز سینٹر فارورڈ کھلاڑی رہے.
پورے ٹورنامنٹ میں فارورڈ 3 گول کرتے ہیں, تو کہیں نہ کہیں سب سے بڑی کمی تو یہی ہے, یہ ہمیں امپروو کرنا پڑے گا. باقی پینلٹی کارنر کو امپروو کرنا پڑے گا, پینلٹی کارنر ان کو کم سے کم دینے چاہیے اپوننٹ کو, اور باقی جو مین کمی ہے لاسٹ مومنٹ پہ گول کنسیڈ کرنا, وہ ابھی تک پرسسٹ کر رہی ہے, اس کے اوپر بھی دھیان دینا پڑے گا.
ہندوستانی ہاکی ٹیم نے اپنی آخری سب سے بڑی کامیابی سال 1980 میں ماسکو میں ہوئے اولمپک کھیلوں میں طلائی تمغہ حاصل کر پائی تھی, لیکن ایک وقت وہ بھی آیا جب وہ بیجنگ اولمپک کے لیے کوالیفائی بھی نہیں کر سکی. تو سال 2012 کے لندن اولمپک کھیلوں میں سب سے نچلے 12ویں پائیدان پر رہی. یہ حال اس ہاکی ٹیم کا ہے جو پورے سال دنیا بھر کے دوسرے ملکوں سے کھیلنے کے علاوہ اپنے ہی ملک میں ہونے والی ہاکی انڈیا لیگ میں عالمی طور پر شہرت یافتہ کھلاڑیوں کے ساتھ 2-2 ہاتھ کرتی ہے. عالمی کپ کے علاوہ اولمپک کوالیفائرز تک ہندوستان میں کھیلے جاتے ہیں, تو کھلاڑیوں پر انعام اور پیسے کی بوچھار بھی ہوتی ہے. تو کیا ہندوستانی کھلاڑیوں میں عالمی طور پر کھیلنے کا مادہ نہیں ہے؟ سابق اولمپئن اشوک کمار کہتے ہیں,
صرف ایک ایچ آئی ایل, اس کے دوارا پیسے ملنا, میں مانتا ہوں پیسے ملنے چاہیے, لیکن میں اس کا بھی پرزور خلافت کرتا ہوں کہ اس کے بدلے میں ہم کو ہندوستان کی ہاکی کے جو میڈلز ہیں جس میں ہندوستان کا نام چمکتا ہے, تو اس کا بھی خیال رکھنے کی ضرورت ہے, اور آنے والے وقت میں ہم ایسا کریں تو بہتر ہوگا.
کہیں ایسا نہ ہو کہ ہندوستان بس بڑے بڑے ٹورنامنٹ کی میزبانی ہی کرتا رہ جائے اور اولمپک میں ملی کامیابی کی یادیں صرف یاد بن کر ہی رہ جائیں.
اور آخر میں ایشین اسپورٹس بیٹ, سلطان محمود کی خبروں کے ساتھ سبا ناز.
بنگلہ دیش اور افغانستان کے درمیان تیسرا اور آخری ون ڈے انٹرنیشنل کل ڈھاکہ میں کھیلا جائے گا. 3 میچوں کی سیریز اس وقت 1-1 سے برابر ہے. عالمی نمبر 1 نوویک جوکووچ نے کلائی کی تکلیف کے سبب آئندہ ہفتے ہونے والے چائنا اوپن سے دستبردار ہونے کا فیصلہ کیا ہے. جوکووچ 6 بار چائنا اوپن جیت چکے ہیں. بھارت نے ڈھاکہ میں ہونے والے 18 سال سے کم عمر کھلاڑیوں کے ایشیا کپ ہاکی ٹورنامنٹ کے سیمی فائنل میں پاکستان کو 1-1 میں 3 گول سے ہرا دیا. ویسٹ انڈین بیٹس مین کرس گیل نے بنگلہ دیش پریمیئر لیگ میں چٹاگانگ وائکنگز کی طرف سے کھیلنے کا معاہدہ کیا ہے. پاکستان کے مصباح الحق, شاہد آفریدی, شعیب ملک, احمد شہزاد, محمد حفیظ, سہیل تنویر, شجیل خان, بابر اعظم اور محمد سمیع بھی بنگلہ دیش پریمیئر لیگ میں حصہ لیں گے. بھارت کی ثانیہ مرزا نے ٹینس کی عالمی ڈبلز رینکنگ میں پہلی پوزیشن برقرار رکھی ہے, تاہم ان کے اور ان کی سابق پارٹنر مارٹینا ہنگس کے درمیان صرف 5 پوائنٹس کا فرق رہ گیا ہے.
اسی کے ساتھ اب عبدالرشید شکور کو اجازت دیجیے.
اور شارجہ سے تازہ ترین یہ ہے کہ پاکستان نے ویسٹ انڈیز کو جیت کے لیے 285 رنز کا ہدف دیا ہے۔ سربین یہاں اختتام کو پہنچا۔ ایڈیٹر تھے ثقلین امام، پروڈیوسر نازیہ میمن، لندن میں اسٹوڈیو مینیجر تھے جوناتھن گریئر اور اسلام آباد میں اسرار الحق۔ سربین کی ٹیم اور عمر آفریدی کو اجازت۔ آخر میں شمائلہ جعفری سے خبروں کا خلاصہ۔
پاکستان نے 9 اور 10 نومبر کو اسلام آباد میں ہونے والے 19ویں سارک سربراہ اجلاس کے ملتوی ہونے کا اعلان کیا ہے۔ پاکستانی حکام نے شمالی وزیرستان کے ان متاثرین کو تورخم کے راستے پاکستان داخل ہونے سے روک دیا ہے جنہوں نے آپریشن ضرب عصف کے نتیجے میں افغانستان کی جانب نقل مکانی کی تھی۔ روس نے خدشہ ظاہر کیا ہے کہ امریکہ شام میں سوچی سمجھی حکمت عملی کے تحت القاعدہ سے منسلک باغی گروہ النصرہ کی حمایت کر رہا ہے۔ انسانی حقوق کی تنظیم ایمنسٹی انٹرنیشنل کے مطابق لیبیا کے شہر بنغازی میں خانہ جنگی کے باعث محصور ہزاروں افراد صاف پانی اور غذا کی کمی کے باعث موت کے دہانے پر پہنچ چکے ہیں۔ دمدار ستارے سے ٹکرا کر تباہ ہونے کے ساتھ ہی 10 برس قبل خلا میں بھیجے جانے والے روزیٹا نامی سیٹلائٹ کا تاریخی مشن ختم ہو گیا ہے۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔